الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإن تصبهم حسنة يقولوا هذه من قالوا لنا هذه وإن تصبهم سيئة يطيروا بموسى ومن معه ألا إنما طائرهم عند الله ولكن أكثرهم لا يعلمون صدق الله العظيم پچھلے ہفتے یہ بات عرض کی تھی کہ یہ جو سفر کے مہینے میں جو توہمات پائے جاتے ہیں ہمارے معاشرے میں ان کی کوئی حقیقت نہیں ہے. خلاصہ یہی ہے کہ حضور صلی اللہ تعالی علیہ وسلم نے ان کی نفی فرمائی ہے, لا عدوا ولا طیرۃ ولا حامۃ ولا صفر, کہ نہ تو متعدی بیماری کوئی لگتی ہے, سب کچھ اللہ کے حکم سے ہوتا ہے, احتیاط اپنی جگہ ضروری ہے. حضور صلی اللہ تعالی علیہ وسلم نے یہ بھی فرمایا, فری من المجزوم کما تفر من الاسد, مجزوم یعنی کوڑی شخص جس کو کوڑ کی بیماری ہو اس سے ایسے دور بھاگو جیسے تم شیر سے ڈر کر دور بھاگتے ہو. لیکن اعتقاد یہی رکھو کہ اللہ کے حکم سے لگتی ہے بیماری, جیسے دوائی کا معاملہ ہوتا ہے, دوائی ہم کھاتے ہیں لیکن ایمان اللہ کی قدرت پر ہوتا ہے کہ اللہ تعالیٰ شفا دینے والے ہیں, دوائی شفا نہیں دیتی. بس اسی طرح مریض جس کے بارے میں ڈاکٹر معالج نے کہا ہو کہ اس سے دور رہنا ضروری ہے, اس سے زیادہ میل جول فی الحال ابھی نہ رکھا جائے, تو اس اپنی احتیاط ضروری ہے, لیکن اگر کسی کو لگ جائے تو اللہ کی طرف سے سمجھنا چاہیے. وہ یہی ایک اعرابی نے سرور عالم صلی اللہ تعالی علیہ وسلم سے عرض کیا کہ جو اونٹوں میں جو خارش کی بیماری پھیلتی ہے وہ پہلے ہونٹ سے شروع ہوتی ہے یا دم سے شروع ہوتی ہے, پہلے ہونٹ سے ہوتی ہے یا دم سے ہوتی ہے, اور اس کے بعد وہ پورے جسم میں پھیل جاتی ہے, اور پھر ایک اونٹ سے دوسرے اونٹ کو لگتی ہے اور پورا استبل بیماری میں مبتلا ہو جاتا ہے. حضور صلی اللہ تعالی علیہ وسلم نے فرمایا, بڑا دلچسپ سوال فرمایا, فرمایا کہ یہ بتاؤ یہ بیماری جو پھیل گئی تو یہ سب سے پہلے اونٹ کو, جو پہلا اونٹ تھا اس کو کیسے لگی, اس کو کس اونٹ سے لگی تھی, جو سب سے پہلا اونٹ تھا اس کو کس سے اونٹ سے لگی تھی, کسی سے نہیں. اس پر وہ خاموش ہو گئے, اس کا کوئی جواب نہیں تھا. تو تمام چیزیں اپنی جگہ ہیں, لیکن جو یہ احتیاط اپنی جگہ رکھنی چاہیے, اعتقاد یہ رکھنا چاہیے کہ یہ سب اللہ کی طرف سے ہوتا ہے. تو یہ مفہوم ہے ولا عدوا ولا طیرا, بدشگونی بھی نہ لی جائے کہ اس فلاں شخص کی نحوست ہے یا فلاں ایام کی نحوست ہے یا فلاں جگہ کی نحوست ہے. نحوست اعمال میں ہوتی ہے, نہ دن میں ہوتی ہے, نہ مہینے میں, نہ جگہ میں, نہ وقت میں. ولا حاما, اور پرندہ اڑانا الو وغیرہ سے بدشگونی لینا یا اچھا شگون لینا, اس کو اڑا دیا وہ دائیں طرف گیا تو اچھا شگون لیا, بائیں طرف گیا تو برا شگون لیا کہ اب کام نہیں ہوگا. اور ولا سفر, کہ سفر کے مہینے میں جو کچھ توہمات ہیں ان کی کوئی حقیقت نہیں. حضور صلی اللہ تعالی علیہ وسلم نے نفی فرما دی. اللہم لا خیر الا خیرک ولا طیر الا طیرک ولا الہ غیرک. اے اللہ کوئی خیر خیر نہیں جب تک کہ آپ کی توفیق نہ ہو, اور کوئی شگون نہیں جب تک کہ آپ کی طرف سے حکم نہ ہو. ولا الہ غیرک, اور آپ کے علاوہ کوئی معبود نہیں, کوئی عبادت کے لائق نہیں. سارے احکامات آپ کے قبضے میں ہیں, آپ حکم دیتے ہیں تو ہوتا ہے, آپ کے بغیر کہاں ہوتا ہے. یہ ولا الہ غیرک سے بالکل مسئلے کو واضح فرما دیا کہ اللہ کے حکم کے علاوہ نہیں ہوتا, اللہ کے حکم کے خلاف کچھ نہیں ہوتا. یہ باتیں تو اپنی جگہ ہیں. اب آتے ہیں, آج دوسرا رخ آج بیان کرنا مقصود ہے کہ اچھا شگون لینا یہ بھی سنت سے ثابت ہے. بد شگون ہی لینا تو گناہ ہے, لیکن اچھا شگون لینا یہ سنت سے ثابت ہے. سرور عالم صلی اللہ تعالی علیہ وسلم ایسا کیا کرتے تھے. ابو داؤد شریف کی روایت ہے کہ حضور صلی اللہ تعالی علیہ وسلم کسی کو عامل مقرر کرتے تو پوچھتے تمہارا نام کیا ہے, وہ نام بتاتا. اگر نام اچھا ہوتا تو آپ خوش ہوتے, اور اگر نام صحیح نہیں ہوتا تھا تو ناگواری کے اثرات آپ کے چہرے مبارک پر ظاہر ہوتے تھے. اسی طرح بستی کا نام پوچھتے تھے, جس جگہ جس بستی میں داخل ہوتے تھے اس بستی کا نام پوچھتے تھے. اس بستی کا نام اگر اچھا ہوتا تھا تو آپ خوشی کا اظہار فرماتے تھے, چہرے سے پتہ چلتا تھا کہ آپ کو خوشی ہوئی ہے. اور اگر اس بستی کا نام صحیح نہیں ہوتا تھا, اچھا نہیں ہوتا تھا, تو آپ اس کو ناپسند فرماتے تھے. اس لیے معلوم ہوا بستیوں کے نام, شہروں کے نام اچھے رکھنے چاہیے. یہ کیا ہے, گیدڑ کالونی, جنجال گوٹ, مچھر کالونی, یہ آپ کو کراچی کے علاقوں کے نام بتا رہا ہوں. حضور صلی اللہ تعالی علیہ وسلم نے ناپسند فرمایا, ایسا ناپسند فرماتے تھے کہ چہرے انور سے واضح ہوتا تھا کہ آپ ناراض ہیں, آپ کو یہ نام پسند نہیں آیا. اور اسی طرح انسانوں کے نام جو ہم رکھتے ہیں, اپنے بچوں کے نام رکھتے ہیں, یہ بھی اچھے رکھنے چاہیے. انکم تدعون یوم القیامہ باسمائکم واسماء آبائکم فاحسنوا اسماءکم. تم لوگوں کو قیامت کے دن اپنے ناموں کے ساتھ اور اپنے باپ کے نام کے ساتھ پکارا جائے گا, لہذا اپنے نام اچھے رکھا کرو. نام اچھے رکھنے چاہیے. انبیاء علیہ السلام کا نام ہو, صحابہ کا نام ہو, بزرگوں کے ناموں پر اپنے بچوں کا نام رکھا جائے تو یہ برکت کی چیز ہے. اور اگر غلط نام, ایک دفعہ ایک طالب علم آیا ہمارے پاس یہاں داخلہ لینے, تو اس کے والد صاحب کا نام تھا ہاتھی خان. اور ایک طالب علم آیا, اس کے میں نے تو اسی وقت تنبیہ کی, بھائی تو نام غلط ہے, یہ نام ہاتھی نام, یہ اور انبیاء علیہ السلام کے نام نہیں تھے, صحابہ کے نام نہیں تھے, اور نیک بندوں کے نام نہیں تھے. ایک طالب علم یہاں داخلہ لینے آیا, اس کے والد صاحب کا نام تھا کالا خان. سے میں نے کہا یہ بھائی یہ نام کس نے رکھ دیا. تو یہ اس طرح کے نام رکھنا انتہائی بہت بڑی غلطی ہے, اور برکت سے اپنے آپ کو خود محروم کرنا ہے, اور دوسرے لفظوں میں اپنے پیروں پہ کلاڑی مارنا ہے. یہ اچھے نام رکھنے چاہیے. پہلے محمد نام رکھنے کا اتنا رواج تھا کہ وہاں وسط ایشیا میں قبرستان ہے, غالباً تاجکستان میں کہاں ہے, کہ ایک قبرستان ہے باقاعدہ محدثین کا. اس میں پورے وہ صرف محدثین کی قبریں ہیں, اور صرف وہ محدثین جن کے نام محمد ہیں ان کی قبریں ہیں. معلوم ہوا پہلے اس بات کا اہتمام ہوتا تھا, کے نام اچھے رکھے جائیں اور اس کے اثرات ہوتے تھے. اب یہ جتنے جن کے نام محمد رکھے گئے سب کو حدیث کی خدمت کی توفیق ملی. بھئی نام تو بچپن میں رکھا گیا ہوگا, اس کا اثر یہ ہوا کہ حدیث کی خدمت کی توفیق ملی. سو ایک قبرستان پورا, اس میں سوائے دوسرا کوئی نہیں ہے, سارے محدث ہیں اور سب کے نام محمد ہیں. یہ شرط ہے وہاں کی, وہاں مدفون ہونے کے لیے شرط تھی. وہ قبرستان آج بھی موجود ہے. تو نام اچھے رکھنے چاہیے, اس کا بہت اثر پڑتا ہے آدمی کی شخصیت پر. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے ایک آدمی سے اس کا نام پوچھا, اس کے باپ کا نام پوچھا, اس کے قبیلے کا نام پوچھا, اس کے علاقے کا نام پوچھا. وہ نام پوچھتے گئے اور وہ بتاتا گیا. کسی کا نام آگ کے معنوں میں تھا, کسی کا نام انگارے کے معنوں میں تھا, کسی کا تپش کے معنوں میں, کوئی کچھ کوئی کچھ, اسی طرح کے معنی تھے, آگ انگارا تپش. حضرت عمر نے فرمایا, ارے جا تیرے گھر کو آگ لگ گئی. وہ واقعی جو جا کے دیکھا تو اس کے گھر کو آگ لگی ہوئی تھی. پوچھا گیا یہ کیسے ہوا, فرمایا کہ نام غلط تھے اور سارے نام آگ انگارا تپش چنگاری اس کے ان یہ, یہ نام رکھے ہوئے تھے اور کبھی ان کو ایک ساتھ نہیں لیا گیا تھا, آج ایک ساتھ لیا گیا اس کا یہ اثر پڑا. تو ناموں کو اچھا رکھنا یہ بھی شریعت کا ایک بہت بڑا باب ہے اور اس سے شخصیت پر اثر پڑتا ہے, علاقے پہ اثر پڑتا ہے. علاقے کا نام اچھا نہیں ہے, اس کے علاقے, اس علاقے پر اثر پڑے گا اس کا. اسی لیے تو حضور ناراض ہوتے تھے. تو عامل کا نام دریافت فرماتے تھے, بستی کا نام دریافت فرماتے تھے, نام اچھا ہونے پر خوشی کا اظہار فرماتے تھے, نام اچھا نہ ہونے پر ناراضگی اور ناپسندیدگی آپ کے چہرے سے ظاہر ہوتی تھی. اور صلح حدیبیہ کے موقع پر بات چیت چل رہی تھی اہل مکہ سے, کوئی بات بن نہیں پا رہی تھی. ایک سفیر آتا تھا اور پھر وہ بات چیت گفت و شنید ہوتی تھی, کوئی بات بن نہیں پاتی تھی. اور پھر دوسرا آتا تھا, پھر کوئی اختلافات, کسی ایک نتیجے پہ پہنچ نہیں پا رہے تھے. ادھر صحابہ کرام تھے, ادھر مشرکین تھے, اہل مکہ تھے, مشرکین مکہ. یہاں تک کہ بالآخر مشرکین نے سہیل ابن عمر کو بھیجا. سہیل ابن عمر کو جب دیکھا آتے ہوئے حضور صلی اللہ تعالی علیہ وسلم نے کہ یہ آ رہے ہیں, تو ان کو دیکھ کے فرمایا, قد سہل لکم من امرکم, اب تمہارے لیے تمہارا معاملہ آسان ہو گیا. فوراً یعنی ایک نیک شگون لے لیا کہ اب تمہارے لیے تمہارا معاملہ آسان ہو گیا. اور واقعی ایسے ہی ہوا, سہل ابن عمر آئے, بات چیت ہوئی, کافی دیر تک گفتگو ہوتی رہی, بالآخر صلح حدیبیہ انہی کے ہاتھوں انجام پائی اور معاہدہ ہو گیا. تو یہ نیک شگون لیا سرور عالم صلی اللہ تعالی علیہ وسلم نے. اور ایسے ہی ہوا, ہجرت کے موقع پر مشرکین نے انعام مقرر کر رکھا تھا کہ حضور صلی اللہ تعالی علیہ وسلم کو جو لے کر آئے گا, گرفتار کر کے لے آئے, 100 اونٹ اس کو انعام دیے جائیں گے. تو ان میں بہت سے لوگ سراقہ ابن مالک بھی تلاش میں نکلے تھے اور انہی میں ایک بریدہ اسلمی بھی تھے. روایات میں آتا ہے یہ 70 یا 80 ساتھیوں کے ساتھ نکلے. آپ یہاں بیٹھ کے لکھنا چاہتے ہیں تو یہاں بیٹھ کے لکھ لیں, میرے سامنے نہیں, مجھے مشکل ہو رہی ہے. ادھر آ جائے, قریب آ جائیے. تو کیا کہہ رہا تھا, ہاں, بریدہ اسلمی رضی اللہ تعالیٰ عنہ, یہ بھی اپنے 70 یا 80 ساتھیوں کے ساتھ نکلے حضور صلی اللہ تعالیٰ علیہ وسلم کی تلاش میں، یہاں تک کہ پہنچ گئے حضور صلی اللہ تعالیٰ علیہ وسلم کو تلاش کر لیا، آپ صلی اللہ تعالیٰ علیہ وسلم سے باقاعدہ ملاقات ہو گئی. آپ نے فرمایا تم کون ہو، کیا نام ہے تمہارا، من انت، انہوں نے کہا بریدہ. تو حضور صلی اللہ تعالیٰ علیہ وسلم نے صحابہ سے فرمایا کہ قد برد امرکم وصلح، اب تمہارا معاملہ ٹھنڈا ہو گیا اور ٹھیک ٹھیک ہو گیا. قد برد امرنا وصلح، ہمارا معاملہ ٹھیک ہو. اس وقت تو حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ ساتھ تھے اور کوئی ساتھ نہیں تھا. فرمایا ہمارا معاملہ صحیح ہو گیا، ٹھنڈا ہو گیا اور ٹھیک ہو گیا. اور پھر ان سے پوچھا کہ کس قبیلے سے تعلق ہے، انہوں نے کہا قبیلہ اسلم سے. تو حضور نے فرمایا سلمنا، فور دوسرا نیک شگون لیا، فرمایا سلمنا، ہم سلامتی والے ہو گئے. پھر ان سے تیسرا سوال فرمایا تم قبیلہ اسلم کی کون سی شاخ سے تعلق رکھتے ہو، انہوں نے کہا بنو سہم سے. تو فرمایا قد خرج سہمک، بس اے بریدہ تمہارا حصہ نکل آیا. سہم کہتے ہیں حصے کو، تمہارا حصہ نکل آیا، مطلب یہ ہے کہ تمہیں اسلام میں سے حصہ ملے گا اور تم مسلمان ہو جاؤ گے. اب انہوں نے یہ تینوں باتیں سنی، حیران ہوئے اور پوچھا آپ ہے کون. تو حضور صلی اللہ تعالی علیہ وسلم نے کسی بے تکلفی کے ساتھ اور کوئی بات خفیہ نہ رکھتے ہوئے بلا تکلف اپنا تعارف کروا دیا کہ میں اللہ کا نبی ہوں، محمد ابن عبداللہ ہوں، اللہ نے مجھے رسول بنایا ہے. بس یہ باتیں سننی تھیں، یہ جو آپ نے فرمایا تھا قد خرج سامک، تمہارا حصہ نکل آیا، اس کی تعبیر اسی وقت ظاہر ہو گئی. آپ نے اپنے آپ کو ظاہر فرمایا، اپنا تعارف فرمایا، اور ادھر ایمان ان کے دل میں داخل ہوا، ان کی دنیا بدل گئی اور اسلام لائے. اور ان کے ساتھ 70 جو یا 80 آدمی، ایک روایت میں 70 آدمی، ایک روایت میں 80 آدمی، وہ بھی ان کے ساتھ ایمان لے آئے. اور یہ 100 جنگجو لوگ تھے، پھر ان کی جنگی صلاحیتیں اسلام کے لیے کام میں آئیں. تو دیکھیں اس ایک معاملے میں، حضرت بریدہ اسلمی رضی اللہ تعالیٰ عنہ کے معاملے میں، حضور نے تین نیک شگونیاں لیں. بس نیک شگون لینا صحیح ہے، لینا چاہیے شریعت کے دائرے میں رہتے ہوئے. ہاں یہ جو بدشگونی ہم لیتے ہیں اور توہمات میں شکار ہوتے ہیں، یہ غلط ہے. حضرت سہل ابن سعد رضی اللہ تعالیٰ عنہ کا نام جاہلیت کے زمانے میں صعب ابن سعد تھا، صعب کے معنی مشکل کے اور سہل کے معنی آسان. حضور صلی اللہ تعالیٰ علیہ وسلم نے جب ان سے نام پوچھا، انہوں نے کہا میرا نام صعب ہے، آپ نے فرمایا نہیں، تم تو سہل ہو، انت سہل، تم تو سہل ہو، تم صعب کہاں ہو، تم مشکل کہاں ہو، تم تو آسان ہو. بس نام بدل دیا، اس نام کا اثر پڑا اور اللہ نے ان سے خوب کام لیا. تو بس بھائی، نام کا اثر اور نام سے اچھا شگون لینا اور تمام امور کا مثبت پہلو دیکھنا. ہم معاملات کو پڑھتے ہیں الٹا، معاملات کو پڑھنا چاہیے سیدھا، ہم سیدھا نہیں پڑھتے، ہم پڑھتے ہیں الٹا. حضرت مفتی شفیع صاحب رحمت اللہ علیہ کی صاحبزادی نے، ان کے دانت گر گئے، عمر بڑی ہو گئی تھی، انہوں نے شکایت کی ابا جان دانت گر گئے اور بڑی تکلیف ہے، اور بس یہ شکایت کا اظہار کیا. فرمایا بیٹی تم نے شکایت تو کر دی دانت کے گرنے پر، یہ نہیں دیکھا، یہ بات نہیں دیکھی تم نے کہ تم 45 سال سے تم یہ ان دانتوں کو تم نے 45 سال تک کتنا استعمال کیا، کھانے کھائے، بوٹیاں کھائیں، آئس کریم کھائی، نہ جانے کیا کیا تم نے اللہ کی نعمتیں استعمال کی، لذیذ لذیذ نعمتیں استعمال کی، تم نے یہ نہ دیکھا، اب آ کر تمہارے دانت گر گئے، اتنا فائدہ تم نے اٹھایا، اب تمہارے دانت نہیں رہے تو اب تمہیں احساس ہو رہا ہے، یہ تو دیکھو تم نے ان سے فائدہ کتنا اٹھایا ہے. کتنی اللہ کی نعمتیں تم نے استعمال کی ہیں اور یہ دانت تمہارے کتنے کام آئے, تو اس پر اللہ کا شکر ادا کرو. اللہ آپ کا شکر ہے, آپ نے دانت دیے تھے اور ان سے آپ نے ایسی ایسی نعمتیں کھانے کی توفیق دی ہمیں اور نصیب فرمائی کہ جن کا اور لوگ سوچ بھی نہیں سکتے. غربا جن کو مال میسر نہیں ہے, جن کے اسباب میسر نہیں ہے, تو اچھا پہلو دیکھنا چاہیے, مثبت طریقے سے معاملات کو پڑھنا چاہیے, معاملات کو سیدھا پڑھنا چاہیے, سیدھا الٹا نہیں. جیسے حضور صلی اللہ تعالی علیہ وسلم نے لیا, ہمارا معاملہ آسان ہو گیا, ٹھیک ہو گیا اور ہم سلامتی والے ہو گئے, اور قد خرج سہم و بس تمہارا اسلام میں سے حصہ نکل آیا. تو اچھی تعبیر لی, اچھا شگون لیا, اس کے اچھے نتائج نکلے. حکیم الامت مجدد الملت مولانا اشرف علی صاحب تھانوی رحمت اللہ علیہ نے ایک کتاب لکھی ہے جمال القرآن, یہ تجوید کا ایک رسالہ ہے, ہمارے ہاں پڑھایا جاتا ہے, مدرسوں میں بھی پڑھایا جاتا ہے ابتدائی درجات میں. جمال القرآن بہت مقبول ہے. اس جمال القرآن کو حکیم الامت مولانا اشرف علی صاحب تھانوی رحمت اللہ علیہ نے 14 لمحات میں تقسیم فرمایا ہے. ایک لمحہ, دو لمحہ, تین لمحہ, لمحہ کہتے ہیں یعنی چمکنے کو, چمک کو, تو 14 حصوں میں تقسیم فرما کر ان کا نام, ہر ایک کا لمحہ نام رکھا ہے. لمحہ ایک چمک, دوسری چمک, تو اور فرمایا ایسا اس لیے کیا کہ چاند جو ہے نا, چاند وہ 14 راتوں میں پورا ہوتا ہے, تو میں نے 14 لمحات مقرر کر دیے. اس سے نیک شگون لیا کہ چاند کی طرح اس کی روشنی پھیلے گی اس کتاب کی, اور ایسا ہی ہوا. آج بھی یہ درجہ اولا کے نصاب میں تمام مدارس میں تقریباً تمام مدارس میں داخل ہے, اور بچے آتے ہیں, اس طلبہ آتے ہیں, سب سے پہلے اس کو پڑھتے ہیں. اور بعض مدارس میں تو یہ زبانی یاد کروائی جاتی ہے, زبانی اس کو یاد کروایا جاتا ہے. تو اللہ نے اس کو ایسی مقبولیت, ایک چھوٹا سا رسالہ ہے اور اس کو ایسی مقبولیت اللہ نے عطا فرمائی. حضرت نے اس کو 14 لمحات میں تقسیم فرمایا اور فرمایا کہ میں اس لیے کر رہا ہوں کہ چاند 14 راتوں میں جا کے مکمل ہو جاتا ہے, تو اس کے بھی 14 لمحات ہیں, بڑھتا رہے گا یہاں تک کہ 14 لمحات میں جا کے یہ رسالہ پورا ہوگا. تو بہرحال یہ نیک شگون لینا یہ سنت سے ثابت ہے اور برکت کی چیز ہے. وہ منصور ابن ابی عامر جو تھا, اندلس میں بادشاہ تھا, جو اسپین جس کو ہم کہتے ہیں اسپین, وہاں پر یہ بادشاہ تھا. یہ ہر مہم کے اوپر جانے سے پہلے اس کا معمول یہ تھا کہ یہ قرطبہ کی جامع مسجد میں جاتا تھا. قرطبہ کی جامع مسجد بہت اللہ تعالیٰ نے اس کو بڑی عظمت عطا فرمائی ہے, آج بھی لوگ جانتے ہیں. امام قرطبی رحمت اللہ علیہ وہاں بیٹھ کر اپنا درس دیا کرتے تھے, اور ایک علمی حلقہ وہاں ہوتا تھا. اس مسجد سے دین کا بہت کام ہوا. آج وہ مسجد وہاں بند ہو چکی ہو, یا تو عجائب گھر ہے یا اس کا ایک حصہ چرچ میں تبدیل کر دیا گیا ہے. تو منصور ابن ابی عامر جو تھا, یہ قرطبہ کی مسجد میں ہر مہم پر جانے سے پہلے قرطبہ کی مسجد میں آتا تھا اور اپنا جھنڈا وہاں سے بلند کرتا تھا. جانے سے پہلے جھنڈا جو بلند کیا جاتا ہے, تو یہ جھنڈا وہاں سے بلند کرتا تھا. ایک دفعہ ایسے ہی ہوا, کسی عام مہم پر یہ جا رہا تھا, لڑائی کے لیے, جنگ کے لیے, قرطبہ کی مسجد میں حاضر ہوا اور وہاں اس نے ایک آدمی کو حکم دیا کہ جھنڈا بلند کرو. اس نے جھنڈا کچھ زیادہ ہی بلند کر دیا اور وہ جا کے فانوس سے ٹکرایا. اب فانوس ہمارے جیسے تو ہوتے نہیں تھے, وہ فانوس اس طرح کے ہوتے تھے کہ ان کو بلندی پہ لگایا جاتا تھا تاکہ سب جگہ روشنی پھیلے, اور ان میں تیل لبا لب تیل بھر کے چراغ کو رکھا جاتا تھا, برتن کو اس میں تیل بھرا ہوا ہوتا تھا, اور پھر وہ روشنی جلائی جاتی تھی, اس سے بتی جلا دی جاتی تھی. تو وہ جھنڈا جا کے اس فانوس سے لگا, फानूस आकर नीचे गिरा और झंडा भी नीचे गिरा और फानूस के अंदर जो तेल भरा हुआ था वो था जैतून का, वो जैतून का तेल वो झंडे पर आके लग गया और झंडा बिल्कुल लथपथ हो गया तेल से। ये मंजर देखकर वहां बाद लोगों ने बदशगुनी ली कि देखो अभी तो मुहिम शुरू भी नहीं हुई थी, अभी तो आगाज भी नहीं हुआ था, अभी तो झंडा बुलंद हो रहा था, ये हाल हो गया और मंसूर का चेहरा भी मुतगैर हो गया। अचानक एक आदमी आगे बढ़ा उसके बुजरा में से, उसने कहा बादशाह सलामत मुबारक हो, एक आसान जंग और बहुत अच्छी कामयाबी और बरकत वाली जंग और माले गनीमत खूब सारा मुबारक हो, क्योंकि आपका झंडा बहुत ऊंचाई पर गया इस दफा, ज्यादा ऊंचाई पर गया और अल्लाह ताला ने आपके झंडे को जैतून का तेल लगाया है जिसके बारे में अल्लाह ताला फरमाते हैं मिन शजरतिन मुबारकतिन जैतूना ला शर्कियतिन वला गर्बिया। जैतून का तेल मुबारक है, जैतून का दरख्त मुबारक है, जैतून का फल मुबारक है, अल्लाह ने कसम खाई है। वत्तीन वज़ैतून वतूरी सीनीन, जैतून के फल की कसम खाई, जैतून के दरख्त का अल्लाह ने जिक्र फरमाया। तो उसने जल्दी से आगे बढ़ के कहा, जो बिल्कुल सब उदासी छाई हुई थी, उसने कहा मुबारक हो एक आसान जंग और एक बहुत ही बरकत वाली माले गनीमत आपको मुबारक हो। ये सुनकर उसका चेहरा हशाश बशाश हो गया, बिल्कुल यकसर बदल गया और हुआ भी यही, बाद में खूब कामयाबी मिली, आसान जंग साबित हुई और खूब कामयाबी मिली, माले गनीमत भी बहुत हाथ आया। तो बस भाई ये नेक शगुन लेना चाहिए। देखें उस इस बदमजगी से भी उसने एक पहलू ये निकाला और वो बिल्कुल सही था, बाद में बाद के हालात में वो दुरुस्त साबित हुआ। तो चीजों को मुस्बत अंदाज से पढ़ना चाहिए। सारे हमारे नफ्सियाती बीमारियां, ब्लड प्रेशर, दिल की बीमारियां, वजह उसकी एक बहुत बड़ी ये भी है कि हम चीजों को उल्टा पढ़ रहे हैं। हाय हाय ये हो गया वो हो गया, अरे भाई ये भी तो देखो फुला चीज जाया हो गई, ये भी तो देखो तुमने इससे फायदा कितना उठाया, कितने अरसे तक तुम इससे फायदा उठाते रहे, मुस्तफीद होते रहे, फुला नुकसान हो गया, अरे भाई ये भी तो देखो जो तुम जिस चीज का नुकसान हुआ उससे तुमने कितना फायदा उठाया और लोगों ने कितना फायदा उठाया। इसको हम नहीं देखते और इसको हम देखते हैं कि हाँ ये हो गया ये हो गया, उसकी वजह से मिजाज में चिड़चिड़ापन, ब्लड प्रेशर और नफ्सियाती बीमारियां, वहम की बीमारी, ये चीजें होती हैं, यही लाइक हो रही है। हदीस शरीफ में आता है कि अगर आदमी गुस्ल की जगह पर पेशाब कर ले, वहां गुस्ल के लिए गया और वहीं पेशाब कर लिया उसने, या जमाई आए और मुंह पर हाथ ना रखे, मुंह पे हाथ रखना चाहिए, ये जरूरी है, बहुत जरूरी है, और नहीं रखेगा नुकसान होगा। हुजूर ने फरमाया सल्लल्लाहु तआला अलैहि वसल्लम, डराया है हमको, इदा तथाअब अहदुकुम फलयदा यदहु अला फमीह फइन शैतान यदखुल, डराया है कि देखो अगर हाथ नहीं रखोगे तो शैतान दाखिल हो जाएगा, अगर तुम जमाई आए तो हाथ रखो अपना, नहीं हाथ रखोगे शैतान दाखिल हो जाएगा। शैतान अंदर गया तो अब तो गया दुश्मन अंदर आपका, जो चाहे करे, वो जो चाहे, जो नुकसान पहुंचाए कम है, वसवसे डाले आपके दिल में, आपके दिल में आपसे गुनाह करवाए, आपको गुनाहों पर उभारता रहे, वगैरह वगैरह जो चाहे गुनाह करवाए, आपने तो उसको अंदर दाखिल होने का मौका दे दिया और फिर इसी तरह गुस्ल की जगह पे पेशाब करना, वहां फरावत करना, फरमाया इससे वसवसे की बीमारी होती है और वो वसवसा बढ़ते बढ़ते बाद लोगों का पागलपन तक पहुंचता है, पागलपन तक पहुंचने की नौबत आ जाती है, नफ्सियाती मरीज तो हो ही जाते हैं बिल आखिर। लिहाजा चीजों का मुस्बत पहलू देखना चाहिए, अच्छा शिगुन ले लेना चाहिए। कोई बुरी भी चीज हो उससे भी हमें अच्छा शिगुन ले लेना चाहिए। भाई कोई वाकया हो, कोई हादसा हो गया फर्ज कर ले, उससे भी अच्छा शिगुन ले। और ये सोचें जैसे बुजुर्गों ने फरमाया है कि भाई अल्लाह का शुक्र है कि अल्लाह ने इससे बड़े हादसे से बचा लिया। भाई अल्लाह तो इससे भी बड़ा हादसा दे, इससे बड़ी तकलीफ पहुंचा सकते थे, उनके इख्तियार में था, तो अल्लाह ने इससे बड़े हादसे से बचा लिया। देखें ये कितना शुक्र का पहलू निकाल लिया है। ऐसे ही करना चाहिए। बाकी अगर हम ऐसा नहीं करेंगे हमारे अंदर बीमारियां फैलती जाएंगी, मिजाज चिड़चिड़ा होगा, गुस्सा ज्यादा आएगा, नफसियाती मरीज बनते चले जाएंगे, ब्लड प्रेशर होगा, दिल की बीमारियां ये फैल रही हैं, ये चीजें हो रही हैं। तो कोई हादसा हो गया तो ये सोच लें भाई इससे बड़े हादसे से अल्लाह ने बचा लिया। कोई चीज जाया हो गई अल्लाह, ये सोचें भाई इससे ज्यादा कीमती कोई चीज जाया हो जाती तो क्या होता। ये चीज ही तो जाया हुई है, हमारा हाथ तो जाया नहीं हुआ, हाथ तो मौजूद है, आंख तो मौजूद है, जबान तो मौजूद है, अगर ये होता तो इससे भी बड़ा नुकसान होता। कोई भी पहलू निकाल लें। वो एक बादशाह के बारे में आता है, बुजुर्गों से सुना है कि उसने ख्वाब में देखा कि एक यके बाद दीगरे उसके सारे दांत गिर गए। उसने ख्वाब में ये देखा कि एक एक करके उसके सारे दांत गिर गए। उसने सुबह उठते ही मुअब्बिरीन को बुलाया कि ताबीर बताओ, इसकी ताबीर क्या है। एक मुअब्बिर ने कहा ओहो इसकी तो बहुत बुरी ताबीर है, और ताबीर ये है कि आपके खानदान के अफराद आपके निगाहों के सामने सब मर जाएंगे एक एक करके, ये ताबीर है इसकी। जैसे आपके दांत गिरे एक एक करके, तो आपके खानदान के अफराद भी एक एक करके सब आपकी निगाहों के सामने दुनिया से रुखसत हो जाएंगे। उसने कहा इस नालायक को कैद करो, कैसी बुरी ताबीर दी है इसने। उसको कैद करवा दिया, दूसरे मुअब्बिर को बुलाया, उससे पूछा भाई ये ख्वाब मैंने देखा इसकी क्या ताबीर है। उसने कहा ये तो बहुत अच्छी ताबीर है, बहुत अच्छी ताबीर है, और इसकी ताबीर ये है कि आप अपने खानदान में सबसे तवील उम्र पाएंगे। अब आप बताइए मफहूम के एतबार से दोनों की ताबीर में फर्क नहीं है। आप अपने खानदान में आपकी उम्र सबसे तवील होगी, इसका भी यही मतलब हुआ ना कि सबसे तवील आपकी उम्र होगी, आप जो दीगर हैं उनकी तवील उम्र नहीं होगी, लिहाजा वो आपके सामने इंतकाल कर जाएंगे। लेकिन उसने ये अल्फाज इस्तेमाल किए जिसकी वजह से बादशाह को गुस्सा आया, और इसने अल्फाज ऐसे इस्तेमाल किए गए बादशाह को खुशी हुई और इसको इनाम दिया। ये बड़ी अच्छी ताबीर है कि मेरी सबसे ज्यादा उम्र होगी अपने खानदान में। ये है भाई चीजों को मुस्बत पढ़ना, चीजों को मुस्बत पढ़ना, मामलात को मुस्बत अंदाज से लेना, मनफी पहलू नहीं। हकीमुल उम्मत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह ने के मवाइज में है कि एक बादशाह का वजीर था, उसको यही आदत थी कि जो भी चीज देखता था और ये कहता था अल्लाह की कोई हिकमत होगी, कोई अल्लाह की हिकमत होगी, अल्लाह की कोई हिकमत होगी। एक दिन बादशाह की किसी वजह से उंगली कट गई, बादशाह की उंगली कटी हुई देखकर जख्म आ गया उंगली में, उंगली पूरी नहीं कटी थी, जख्म आ गया, कट गई किसी चीज से, तेज धार चीज से। तो उसने कहा इसमें भी कोई अल्लाह की हिकमत होगी, अपने मामूल के मुताबिक उसने कहा कि कोई अल्लाह की हिकमत होगी। बादशाह को पहले ही झुंझलाहट थी उंगली के कटने की वजह से, उसने कहा इसको कैद खाने में डाल दो जालिम को, अभी भी ये यही कह रहा है कि इसमें कोई हिकमत होगी, कैद खाने में डलवा दिया। और फिर शिकार के लिए निकलने का तय था, तो नज़म तय था वो निकले शिकार के लिए, वहां पे वो बिछड़ कर अपने साथियों से वो जो आदम खोर कबीले के लोग होते हैं उनमें उन्होंने उसको घेर लिया बादशाह को, और उन्होंने उसको बांध कर और उसके गिर आग जलाई, फिर घेरा तंग किया ताकि उसकी बोटियां नोच नोच के खा जाए। तो जब करीब पहुंचे ढोल बजाते हुए करीब पहुंचे तो देखा कि इसकी एक उंगली कटी हुई है, उंगली में जख्म है। उनका उसूल ये था कि आदमी जो हम भीड़ चढ़ाएंगे और जिसकी बोटियां हम नोचेंगे और उसका गोश्त खाएंगे वो बिल्कुल सही सलामत होना चाहिए, कोई नुक्स ना हो, कोई कहीं पे कोई नक्स ना हो उसमें, कोई खराबी ना हो। अब जो उन्होंने देखा था इसकी तो उंगली कटी हुई है, उन्होंने कहा भाई ये तो हमारी शराइत में पूरा नहीं होता था, इसको छोड़ दो, उसको रिहा कर दिया। अब पता चला कि हाँ वाकई अल्लाह की कोई हिकमत होगी, अल्लाह की कोई हिकमत होगी। वापस आकर उसको रिहा किया और उससे माजरत की, हाँ भाई वाकई मेरी तो जान ही चली गई थी, ये इस कटी हुई उंगली ने मुझे बचाया, वरना मेरी तो जान ही चली गई थी। तो बस भाई चीजों का मुस्बत पहलू, मामलात के को सीधी तरीके से पढ़ना चाहिए, सीधे अंदाज से, उल्टा नहीं। मुझे याद आया वो हजरत हुज़ैफ़ा रजी अल्लाह ताला नो इब्ने यमान जो साहिब उस्सिर कहलाते हैं, इनको हजरत सलमान फारसी रजी अल्लाह ताला ने फरमाया कि भाई देखो ये फुला घर है, इसमें जरा मेरे रिश्ते की बात कर लो जाके, उनको कासिद बना के भेजा कि जाओ जरा मेरे रिश्ते की बात कर लो, और खुद बाहर खड़े हुए थे, फरमाया मैं बाहर खड़ा हूँ तुम जाके बात करो। वो गए अंदर, जाके उन्होंने फजाइल सुनाने शुरू किए कि सलमान फारसी ऐसे आदमी हैं, हुजूर ने इनके बारे में ये फरमाया और इनकी ये फजाइल हैं, और मैं उनके लिए रिश्ता लेकर आया हूँ आपकी लड़की से। उन्होंने कहा नहीं, उनसे तो हम नहीं करना चाहते, हम आपसे कर देंगे अपनी अपनी बच्ची की शादी। उन्होंने जब ये देखा कि भाई उनका रिश्ता तो ये कबूल करने पर तैयार नहीं है और मुझसे जब कह रहे हैं तो ठीक है, निकाह हो गया अंदर ही, हजरत हुज़ैफ़ा का निकाह अंदर ही हो गया, निकाह करके और बाहर तशरीफ लाए, और बाहर तशरीफ लाके फरमाया अंदर जो बात हुई है वो आपको बताते हुए शर्म आ रही है। तो उन्होंने फरमाया नहीं बताइए क्या बात है, तो फरमाया बात ये हुई, इस तरह बात हुई, मैंने आपके फजाइल बयान किए और सब कुछ और फिर रिश्ते की बात रखी। उन्होंने कहा भाई हम उनसे तो नहीं करना चाहते अपनी लड़की की, हम आपसे कर देंगे, आप चाहे तो हम आपसे कर देंगे। तो मैंने कहा अच्छा भाई मुझसे कर दें, तो ये बात है जो बताते हुए आपको शर्म आ रही है, मैं शर्म महसूस कर रहा हूं। फरमाया शर्म तो अब सलमान फारसी रजी अल्लाह ताला ने चीजों को मुस्बत लेना, हमारे जैसा होता वो कहता भाई पहले मैं जरा अपना हाल देख लें, ये मैं अभी जरा इसको मौकूफ रखता हूँ कि उन्होंने क्या जवाब दिया, उनका रद्द अमल क्या था। हमारा कोई मामला ऐसा होता हम कहते हैं अच्छा भाई तूने तो मेरी पीठ में खंजर घोंप दिया, मैंने तेरे ऊपर ये किया, तेरे साथ ये एहसानात भी याद दिलाएंगे, तो फुला वक्त में ये किया था और इस वक्त के लिए किया था, मैंने ये वक्त देखना था मुझे, फुला 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 और वगैरह वगैरह न जाने क्या क्या बातें हम कह जाते। लेकिन हजरत सलमान फारसी सहाबी थे, उनका दिल मुजक्का मुजल्ला था, वो चीजों को मुस्बत अंदाज में देखते थे। तो फरमाया शर्म आपको आ रही है मुझसे, शर्म तो मुझे आनी चाहिए आपसे। हजरत सलमान फारसी फरमा रहे शर्म तो मुझे आनी चाहिए आपसे, और वजह उसकी है कि जो लड़की अल्लाह ने आपके मुकद्दर में लिखी हुई थी मैं उससे शादी करने की कोशिश कर रहा था, और उसके और रिश्ता लेने भी आप ही को भेज दिया मैंने। तो फरमाया शर्म तो मुझे आनी चाहिए आपसे, आपको क्यों आ रही है, लीजिए मामला खत्म, कुछ भी नहीं हुआ, बड़े मजे के साथ मामला खत्म हो गया। तो शर्म तो मुझे आनी चाहिए आपसे, आपको क्यों आ रही है, जो लड़की अल्लाह ने आपके मुकद्दर में रखी थी उसके रिश्ते को मैं कोशिश कर रहा था हासिल करने की, और रिश्ता भी लेने आपको भेजा मैंने, किसी और को नहीं आप ही को भेजा। क्या पहलू निकाला है, क्या मुस्बत अंदाज इख्तियार किया है, और मामला रफा दफा हो गया, कुछ भी नहीं हुआ। तो बस भाई ऐसा होना चाहिए, जब ऐसा होता था वो माशरा जन्नत का नमूना था, और अब बिल्कुल हम हर चीज को उल्टा लेते हैं, मनफी पहलू पे नजर होती है, तारीख पहलू पे नजर होती है। यानी वो कहते हैं एक होता है ना ऑप्टिमिस्ट और होता है पैसिमिस्ट, यानी रोशन पहलू को देखना, मुस्बत पहलू को देखना, हम वो नहीं देखते। सुन तो पैसिमिस्ट बने हुए हैं। अल्लाह सुभानहू व तआला हम सब की इस्लाह फरमाए। बस ये आज ये बातें अर्ज करनी थी कि बदशगुनी के बारे में मैंने पिछली दफा अर्ज कर दिया था, और आज मैंने सोचा कि कुछ नेक शगुन लेना भी सुन्नत है, दूसरा पहलू भी सामने आ जाए ताकि बात मुकम्मल हो जाए कि नेक शगुन लेना भी सुन्नत है। दूसरी ये कि चीजों का मुस्बत पहलू देखना चाहिए, रोशन पहलू देखकर, और ऐसा करने से बसा औकात नतीजे अच्छे निकलते हैं। अल्लाह सुबहाना हुआ ताला जो जो वो अल्लाह जो फरमाते हैं युखरिजुल हय्या मिनल मय्यित व युखरिजुल मय्यिता मिनल हय्य, जिंदा में से मुर्दा को निकाले, मुर्दा से जिंदा को निकाले, वो अल्लाह जब हम नेक शगुन लेंगे जो कि सुन्नत है, तो अल्लाह ताला क्या पता उस मामले से कोई अच्छा पहलू निकाल लें, कोई अच्छा नतीजा निकाल के हमारे सामने कर दें कि लो जो तुम सोच रहे थे ये नहीं ये हुआ। तो बस भाई ये नेक शगुन लेना भी सुन्नत से साबित है और ये लेना चाहिए। और दूसरे ये कि चीजों को मामलात को वाकयात को वाकयात को मामलात को उमूर को सीधे तरीके से पढ़ना चाहिए, ना कि मनफी तरीके से। मुस्बत तरीके से आदमी पढ़े, सीधे तरीके से पढ़े, ना कि उल्टे तरीके से, तो इससे इंशाल्लाह खैर फैलेगी और सुकून इत्मीनान अल्लाह सुबहानहु व तआला नसीब फरमाएंगे। अल्लाह सुबहानहु व तआला हम सबको अमल की तौफीक अता फरमाए। अब मैं जब पांच बातें अर्ज करता हूँ, इन पांच बातों पर जो अमल कर ले अल्लाह सुबहानहु व तआला उसको मरने से पहले, मौत से पहले पहले उसको अपनी दोस्ती अपना ताल्लुक नसीब फरमा देंगे। और ये पांच बातें हमारे हजरत ने, हमारे शेख, हमारे मुर्शिद आरिफ बिल्ला शेखुल अरब वल अजम मौलाना शाह हकीम मोहम्मद अख्तर साहिब रहिमहुल्लाह ने हमको सिखाई, और इनको हमने बहुत नाफिया पाया। पहली बात तो यह है कि कुरान करीम की तजवीद को हम दुरुस्त कर लें। देखें भाई ये रिवाजी बात नहीं है कि बस हमने आपने मैंने बयान कर लिया आपने सुन लिया और हम बस वमा अलैना इल्लल बलाग सुभानकल्लाहुम्मा व बिहमदिक नशहदु अल्ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक, दुआ पढ़ ली और बस रुखसत हुए अपने घरों को। आज मैं आपको हकीकत बताऊं, बुजुर्गों के पास जाना, दीनी मजालिस में जाना, हम सोचे हम रूटीन तो नहीं कर रहे, ये एक रूटीन बन गया। हाँ उससे जो असरात आने चाहिए हमारी जिंदगी पर वो भी आ रहे हैं या नहीं आ रहे, कितनी हमारी तब्दीली, हमारा घर कितना तब्दील हुआ, खुद हमारी जिंदगी कितनी तब्दील हो रही है। अगर ये नहीं हो रहा और तरक्की नहीं हो रही, और तरक्की किसको कहते हैं, देखिए मौलाना मसीहुल्लाह खान रहमतुल्लाह अलैह हजरत थानवी के खलीफा, बहुत बड़े अल्लाह वाले और बहुत बड़े साहिब इल्म फरमाते हैं तरक्की इसको कहते हैं। तरक्की की अलामत यह है कि आदमी अल्लाह की जिन चीजों का अल्लाह ने हुक्म दिया उनको करता रहे, और जहां उसे कोताही हो जाए तौबा में देर न लगाए, और जिन चीजों को ना करने का हुक्म दिया उनसे बचता रहे, और जहां कोताही हो जाए तौबा कर ले। ये दो काम, जिन चीजों के करने का हुक्म दिया उनको करे, और जहां कोताही हो जाए ना कर सके तो तौबा करे और फिर आ जाए सही रास्ते पे, और ना करने का हुक्म दिया कि इन चीजों को ना करना उनसे वो बचता रहे, और अगर कोई कोताही हो जाए ना बच सके तो तौबा में देर ना लगाए। तो मामूरात का एहतमाम और मनहियात से इज्तनाब, दो चीजें हुई, और जहां इनमें कमी हो वहां तौबा, और फरमाए तीसरी चीज है मामूलात की पाबंदी। मामूलात की पाबंदी जो जिक्र बताया जाता है, तिलावत बताई जाती है, इतना कुरान पढ़ना है, इतना जिक्र करना है, इतनी तस्बीहात पढ़नी है, ये दुआएं पढ़नी है, मसनून दुआएं, फुला फुला मौके की जो मसनून दुआएं हैं ये इनका एहतमाम करना है, मसनून आमाल का एहतमाम करना है, सुन्नत के मुताबिक घर से निकलना, सुन्नत के मुताबिक दाखिल होना, सुन्नत के मुताबिक खाना खाना, ये जो चीजें बताई गई हैं इनका एहतमाम। तो मामूरात کی پابندی، منہیات سے اجتناب، معمولات کی پابندی، معمولات کو پورے پورا طریقے سے صحیح کرنا، وقت پر کرنا، یہ علامت ہے ترقی کی. جس کی یہ چیزیں ہو رہی ہیں وہ ترقی کر رہا ہے، اور جس کی یہ چیزیں نہیں ہو رہی وہ ترقی نہیں کر رہا. بعض اوقات رکے ہوئے ہوتے ہیں اور بعض اوقات الٹے جا رہے ہوتے ہیں. بزرگوں کے پاس بھی آنا اور مجالس میں آنا بھی ایک معمول، ایک روٹین بنا دیتا ہے شیطان، روٹین. ہاں بس ٹھیک ہے جا تو رہے ہو تم، ہاں شرعی پردے کا جہاں تک تعلق ہے ابھی مت کرو، بات میں ایک زندگی پڑی ہے. اور اتنا سا غبارہ اتنا سا ہوتا ہے، لیکن جب اس کو پھلا دیا جائے تو بہت بڑا ہو جاتا ہے. تو وہ غبارے کو پھلا کے بتاتا ہے ابھی اتنی زندگی ہے تمہارے، اور وہ اصل غبارہ وہ کیا ہے، ہوا نکال دیں تو اصل غبارہ یہ ہے. تو اتنی اتنا سا ہوتا ہے وہ. حکیم الامت فرماتے ہیں ہر آدمی ہم میں سے، کسی کی 55 سال عمر ہے، کسی کی 50 سال عمر ہے، کسی کی 45 سال ہے، کسی کی 25 سال، کسی کی 30 سال، پیچھے اگر دیکھے تو 25 سال کیسے گزرے تو وہ کہتا ہے ایسا لگتا ہے جیسے کل کی بات ہے. 30 سال گزر گئے ایسا لگتا ہے کل کی بات ہے. 35 سال کی عمر گزر گئی ایسا لگتا ہے جیسے کل کی بات ہو. تو حضرت فرماتے ہیں اللہ کے بندے اپنی 35 سال جو تیری عمر گزر گئی اس کے بارے میں، تو گزری ہوئی عمر کے بارے میں تو یہ کہہ رہا ہے، تیرا یہ خیال ہے کہ ایسا لگتا ہے کل کی بات ہو، اور جو ابھی باقی ہے اس کے بارے میں کہتا ہے ابھی تو بہت باقی ہے، اس بارے میں سوچ یہ ہے کہ ابھی تو بہت باقی ہے. بالکل الٹ معاملہ، بالکل الٹ. ایک طرف ہماری سوچ یہ ہے کہ جیسے کل ہی کی بات ہو 25 سال گزر گئے، اور جو ابھی عمر باقی ہے اس کے بارے میں سوچ یہ ہے ہاں ابھی تو بہت زندگی باقی ہے، کر لیں گے شرعی پردہ، رکھ لیں گے داڑھی اور چھوڑ دیں گے زبان کے گناہوں کو، اور چھوڑ دیں گے نگاہوں کے گناہوں کو، کانوں کے گناہوں کو چھوڑ دیں گے، دل کے گناہوں کو، ہاں ابھی عمر پڑی ہے. تو اگر یہ سوچ ہے تو اس کا مطلب ہے شیطان نے ایک روٹین بنا دیا کہ ہاں آ جا تو رہے ہو تم، کوئی مسئلہ نہیں. تو بھائی یہ روٹین نہیں، جس کی تجوید درست نہیں ہے وہ تجوید کو صحیح کرنے کا اہتمام کرے، یہ فرض ہے، فرض ہے، فرض. جیسے روزہ رکھنا فرض ہے، زکوٰۃ فرض ہے، صاحب استطاعت پہ حج فرض ہے، بالکل اسی طرح یہ قرآن کی تجوید، اور جیسے نماز فرض ہے بالکل اسی طرح یہ تجوید کا درست کرنا بھی فرض ہے. انگلش وغیرہ سیکھنے کا تو ایسا اہتمام ہوتا ہے، اگر کوئی کسی لفظ کو اس کی پروننسیشن غلط کرے کہ کوئی کسی لفظ کو کچھ غلط طریقے سے پڑھ دے تو ہم اس کی اصلاح کرتے ہیں، نہیں جی یہ ایسے نہیں، ایسے ہیں، اس کا پروننسیشن ایسے ہوگا، تلفظ ایسے ہوگا. اور قرآن کو جیسے چاہو پڑھ دو، قرآن کریم جیسے چاہے ہم پڑھ لیں. اور زبانیں سیکھنے کا ایسا اہتمام ہو کہ کوئی لفظ اس کا تلفظ غلط نہ ہو. زبان کیا ہے، ایک دفعہ حضرت مولانا شاہ بہاء الحق صاحب رحمۃ اللہ علیہ نے فرمایا، بمبئی اس وقت ایک شہر، اب تو اس کا نام ممبئی ہے، حضرت نے فرمایا اگر کوئی کہہ دے ممبئی تو ہم اس کو کہیں گے نہیں یہ بمبئی ہے. تو بھائی جب یہاں پر آپ بمبئی کہتے ہیں، معروف پڑھتے ہیں اور درست بھی کرتے ہیں اگر کوئی غلط پڑھ رہا ہو، غلط نام لیا ہو اس نے، تو یہ الحمدللہ رب العالمین یہاں کیوں صحیح طرح نہیں پڑھتے، یہاں الحمدللہ رب العالمین کیوں نہیں پڑھتے، صحیح کیوں نہیں پڑھتے، جس کو ہم کہتے ہیں عورتوں سے پڑھا ہوا قرآن، وہ بس چل رہا ہے وہ، اس کو درست کرنے کی ہمیں کوئی فکر نہیں. تو بھائی یہ قرآن کی تجوید، اس کا درست کرنا، اس کو سیکھنا ہر مسلمان پر فرض ہے، فرض عین ہے. اور یوں کہہ لیں کہ فرض عین شدید ہے، اس سے بھی ترقی کر کے میں کہتا ہوں فرض ہے، اور اس سے ترقی کر کے کہتا ہوں فرض عین ہے، اس سے ترقی کر کے کہوں گا فرض عین شدید ہے. اگر اس حالت میں موت آ گئی تو قرآن کا حق ہم نے ادا نہیں کیا، اور قرآن کا حق اگر ہم نے ادا نہیں کیا تو حضور فرماتے ہیں قرآن ایسا ایسا شفیع ہے کہ اس کی شفاعت قبول کر لی گئی. جس کی سفارش کرے گا اس کو قبول کر لیا جائے گا. اور ایسا جھگڑالو ہے کہ اس کا جھگڑا قبول کر لیا گیا, مان لیا گیا. یعنی جس کے بارے میں جھگڑے گا نا, اے اللہ اس نے میرا حق ادا نہیں کیا, بس جس کے بارے میں اس نے یہ کہہ دیا وہ گیا جہنم میں, پھر بچ نہیں سکتا. تو حضور نے فرمایا یہ قرآن ایسا شفیع ہے, ایسا سفارشی ہے کہ اس کی سفارش مان لی جاتی ہے, اور ایسا جھگڑالو ہے کہ اس کا جھگڑا مان لیا جاتا, تسلیم کر لیا جاتا ہے اللہ کے ہاں. اب اس کا اگر کسی نے حق ادا نہ کیا تو وہ تو گیا بہت بڑے خسارے میں. جس سے یہ خوش ہے بس اس کے وارے نیارے ہیں, اس کی کامیابی ہے. لہذا بھائی قرآن کریم کی تجوید کو ہم درست کریں, سیکھیں, باقاعدہ وقت دیں اس کے لیے. جس طرح ہم وقت اور اہم کاموں کے لیے وقت فارغ کرتے ہیں, اس کے لیے وقت فارغ کر لیں. آج ہی سے شروع کریں, آج ہی سے اقدام کریں. جس کی تجوید صحیح نہیں ہے وہ درست کریں, اس کو کریں گے بھائی انشاءاللہ. بس اپنا, اور اس کا طریقہ یہ ہے کہ کسی قاری صاحب کو سنائیں اپنا قرآن. بھائی قاری صاحب ذرا سن لیجئے, یہ اس میں کوئی غلطی تو نہیں ہے, جو غلطی ہو اس کو آپ درست کیجئے. اور نمبر دو, اپنا چہرہ اپنا ظاہر سنت کے مطابق بنا لیں. اس کے بارے میں اکثر یہ کہا کرتا ہوں کہ ہمارے پاس کچھ نہیں ہے میرے دوستوں, کوئی چیز نہیں ہے. نماز میں فی نکالی جا سکتی ہے. تم نے فلاں وقت نماز تو پڑھی مگر اس میں ہمارا دھیان کہاں تھا, اس میں خشوع کہاں تھا, وضو کہاں تھا. فلاں تم نے لفظ کی غلطی بھی تو کر دی تھی, کہاں تمہاری نماز اس قابل ہے. روزے میں بھی غلطی فی نکالی جا سکتی ہے. تم نے روزہ تو رکھا لیکن کہاں تم نے نظر کی حفاظت کی, دل کی حفاظت کی, زبان کی حفاظت کی. حج تو ہے ہی بہت بڑا عمل, کئی دنوں پر محیط ہے. نہ جانے ان دنوں میں کئی کئی دن احرام سے رہنا, نہ جانے کتنی ان سے غلطیاں ہوتی ہیں. تو حج کو تو رہنے ہی دیں. تو نہ جانے کتنی, یعنی کوئی عبادت ہمارے پاس کچھ بھی نہیں ہے میرے دوست. ہر چیز میں فی نکالی جا سکتی ہے, لیکن اللہ نے ہمیں ایک ایسی چیز دے دی کہ اس میں فی نہیں نکالی جائے گی. اللہ نے ہمیں ایک چیز ایسی دی ہے کہ اس میں فی نہیں نکالی جائے گی اللہ کے ہاں, اور وہ ہے ظاہر. اب بتائیں, داڑھی سنت کے مطابق, مجھے سنت کے مطابق کسی نے رکھی ہوئی ہے, اسی حالت میں دنیا سے چلا گیا, اب بتائیں اس میں کیا خرابی ہے, اس میں کیا خرابی نکالی جائے گی. اللہ نے ایک چیز دی ہے, اس کی قدر کریں. یہ ایک چیز ایسی ہے کہ ہم نماز نہیں پیش کر سکتے کہ اللہ میں آپ کے لیے نماز لایا ہوں, یہ دیکھیے. اللہ فرمائیں گے یہ دیکھ, یہ فلاں وقت تو نے نماز جماعت سے نہیں پڑھی, تیری ایک رکعت رہ گئی, تو نے اس نماز پڑھی دھیان نہیں دیا, دھیان کہیں اور تھا, وغیرہ وغیرہ, اور دیگر عبادتوں کا بھی یہی حال ہے. لیکن ایک چیز ہم پیش کر سکتے ہیں کہ اللہ یہ ظاہر تو تیرے نبی کے مطابق ہے, اسی پر تو مجھے بخش دے. صرف ایک چیز ہے. اب اس ایک چیز کو بھی ہم چھوڑ دیں, یہ باپ بھی ہمارا بند ہو جائے, بھائی یہ نہیں, پھر تو ہمارے پاس کچھ بچا ہی نہیں ہے نا. کیا بچا کہ کچھ مغفرت کا سامان ہو. تیرے محبوب کی عرب شباہت لے کے آیا ہوں, حقیقت اس کو تو کر دے میں صورت لے کے آیا ہوں. یہ صورت ایک چیز اللہ نے ہمیں ایسی دی ہے کہ اللہ خود اس میں فی نہیں نکالیں گے, کوئی خرابی نہیں نکالیں گے. بس ظاہر ہم سنت کے مطابق بنائیں, مونچھیں سنت کے مطابق ہو, داڑھی سنت کے مطابق ہو, لباس ہمارا سنت کے مطابق ہو. بے شک ہم آفس جاتے ہیں تو پینٹ وغیرہ پہن لیں. ہمارے حضرت کو دیکھیں, اللہ حضرت کو جزائے خیر دے. ایک دفعہ ایک نوجوان آیا حضرت کے پاس, فرمایا, اور اس نے کہا حضرت میں وہ ہمارے آفس میں لازمی ہے پینٹ شرٹ پہننا. تو حضرت نے فرمایا, ارے میاں اس میں کیا ہے, کوئی بات نہیں, پہن لیا کرو پینٹ شرٹ. اور فرمایا, تھوڑی سی ڈھیلی پینٹ سلوا لو, اور شلوار جس طرح شلوار وغیرہ ٹخنوں سے اوپر رکھتے ہیں, تو تم پینٹ کو اتنا اوپر رکھو گے کہ بس ٹخنے کھلے رہیں, ٹخنوں سے کچھ اوپر رہے بس, تو تمہارا واجب ادا. یہ نہ کرو کہ آدھی پنڈلی تک کی پینٹ ہو, تم تھوڑا بالکل ٹخنوں تک سلوا لو, بس ٹخنے کھلے رہیں. اور اسی جو ہے وہ जो पैंट का रंग है तुम्हारी पतलून का उसी रंग का मोजा ले लो, और कुछ नहीं तो रंग वाले से रंग करवा लो सफेद मोजा दे। ये भी हजरत ने फरमाया सफेद रंग रंगरेज को देकर उसे सफेद उसी और पैंट का एक टुकड़ा दे दो, उससे रंग वैसे ही करवा लो। तो जब तुम वो मोजा पहनो, जैसी पैंट पहनो वैसे ही मोजा पहन लो, तो तुम्हारी पता भी नहीं चलेगा और टखनों से ऊपर भी रहेगी पैंट और पता भी नहीं चलेगा किसी को, ऐप भी नजर नहीं आएगा। लो भाई तुम्हारा काम भी बन गया, ऑफिस वाले भी नाराज नहीं होंगे। क्या हजरत ने दीन को आसान करके हमारे लिए, अब क्या रह गया। और ये तशब्बो भी अब नहीं रहा, कोई कहे जी ये गैरों का लिबास है, वो गैर अब कितने लाखों की तादाद में इस्लाम में वही गैर दाखिल हो रहे हैं, उनका लिबास क्या होगा। हम कहेंगे उनसे ये हमारे जैसा कुर्ता शलवार पहनो, जो यूरोप में मुसलमान हो रहे हैं वो क्या पहन रहे हैं, वो यही पैंट शर्ट पहन रहे हैं, हम मना थोड़ी करेंगे उसको। तो अब वो तशब्बो भी नहीं रहा क्योंकि अब गैर कौमें खुद इस्लाम में दाखिल हो रही हैं, तो अब ये तशब्बो भी नहीं रहा कि कोई मकरूह तहरीमी हो, हराम के करीब हो पैंट पहनना, नहीं है ये तशब्बो नहीं है। हाँ बस अब इतना कहा जा सकता है कि बुजुर्गों के जैसा लिबास पहनना बेहतर है, बस तजदीद और उसमें सख्ती ना की जाए, सख्ती करना खुद गलत है। तो बस हमारा जाहिर ये सुन्नत के मुताबिक हो जाए और शरीयत के मुताबिक हो जाए। और तीसरा काम यह है कि जो सलवार है पाजामा है वो हम टखनों से ऊपर रखें, दो हालतों में, चलने की हालत में और खड़े होने की हालत में, बस इन दो हालतों में मर्दों के लिए। कितनी देखें कितनी कयूदात हैं, कितनी आसानियां हैं। ये हुक्म सिर्फ मर्दों के लिए है, वो भी दो हालतों में है, चलने की हालत में और खड़े होने की हालत में, और वो भी उस लिबास से है जो ऊपर से नीचे आ रहा हो, जो नीचे से ऊपर, जैसे मोजा नीचे से ऊपर आता है उससे टखने ढक जाते हैं, कोई गुनाह नहीं है। कितनी आसानी है शरीयत में, फिर भी हमने किया क्या, अपने नबी के फरमाने पर हमने जरा सी सलवार ऊपर नहीं की, और अंग्रेजों को गैरों को देखकर हमने पूरा यहां तक लिबास उठाया, यहां तक ले आए शॉर्ट्स पहनते हैं, गैरों को देखकर तो यहां तक लिबास कर लिया, और नबी के फरमाने पर बल्कि डराने पर डराया है, देखो मेरे उम्मती अगर तूने ये नहीं किया, मा असफला मिनल काबैन मिनल इजारी फिन्नार, जितना तेरा हिस्सा ये नीचे लटका रहेगा टखनों से लिबास का, उतना जिस्म का हिस्सा जहन्नम में जलाया जाएगा। डराया है हुजूर ने, हम पे कोई असर नहीं है, न जमीन जुम्बद न जुम्बद गुल मोहम्मद, गुल मोहम्मद अपनी जगह पर है, है? और अंग्रेज को देख के गुल मोहम्मद यहां तक ले आए, वो उसको है ये शॉर्ट्स पहन लिए। अंग्रेज ने तो नहीं डराया था आपको कि हमारे जैसा शॉर्ट्स पहनो वरना हम तुम्हें बहुत पिटाई लगाएंगे, उनको खाली देख कर हमने यहां तक कर लिए। कयामत के दिन अगर हुजूर ने पूछ लिया है मेरे उम्मती तूने गैरों को देखकर तो अपना लिबास यहां तक शॉर्ट्स पहन लिए, तूने यहां तक राने तेरी नजर आ रही थी और मैंने तुझे कहा था, तो तुझे मेरे कहने में क्या अब नजर आया कि तूने जरा से टखने नहीं खोले अपने, मैंने तो यूं नहीं कहा था कि यहां तक थोड़ा सा लिबास ऊपर उठा ले, तूने वो नहीं किया, इतना लिबास ऊपर उठा लिया। और औरतों के लिए ये हुक्म नहीं है, औरतों के लिए ये है कि वो ऐसे लिबास पहने जिससे उनके टखने छुपे रहे। आज ये उल्टा हो रहा है, उनका लिबास ऐसा है कि उनकी पिंडलियां तक नजर आ रही हैं और मर्द ऐसा लिबास है कि पहन रहे हैं कि उनके टखने छुपे हुए हैं, उल्टा उल्टी गंगा बहना जिसको कहते हैं वो हो रहा है मामला। लान अल्लाहुल मुशब्बिहीन बिन्निसा ولعن الله المشبهات بالرجال, हुजूर की बद्दुआ, मस्जिद के इमाम की बद्दुआ से डरने वालों, हजरत फरमाते थे मस्जिद का इमाम बद्दुआ दे दे, कोई आलिम कोई हाफिज बद्दुआ दे दे, कोई बड़ी उम्र का आदमी बद्दुआ सफेद बालों वाला बद्दुआ दे दे, डर जाता है आदमी, हो आज ये फुला साहब ने बद्दुआ दे दी। हुजूर बद्दुआ दे रहे हैं जो मर्द औरतों के, अल्लाह लानत हो, अल्लाह की लानत हो उन मर्दों पर जो औरतों से मुशाबहत इख्तियार करें, और उन औरतों पर अल्लाह की लानत हो जो मर्दों से मुशाबहत इख्तियार करें। तो भाई ये टखने नीचे रखना मर्दों का, टखनों से लिबास नीचे रखना, ये औरतों से मुशाबहत नहीं है, और औरतों का टखनों को खोलना और ऐसा लिबास पहनना जिसमें पिंडलियां तक नजर आए टखने खुले रहे ये मर्दों के साथ मुशाबहत नहीं है। دونوں پر لعنت نہیں ہو رہی اور لعنت والے کام کر کے برکت آئے گی؟ اللعنت و البعد عن الرحمہ, لعنت کے معنی یہی ہے. لعنت کہتے ہیں رحمت سے دوری کو, اللہ کی رحمت جس لمحے لعنت پڑی رحمت سے دور ہو گیا, اور جب تک یہ لعنت ہی کام کرتا رہے گا رحمت سے دور رہے گا. اور اس لیے بھائی یہ تیسرا کام ہے. چوتھا کام یہ ہے کہ اپنی نظر کی حفاظت کریں, نظر کی سخت حفاظت کریں. اور نظر کی حفاظت کرنا حضرت فرماتے تھے یہ دلیل ہے, جس کے پاس دولت جتنی زیادہ ہوتی ہے اتنا ہی مضبوط تالا لگاتا ہے. لہذا جس کے دل میں جتنی ایمان کی دولت ہوگی اس کی نظر پہ تالا, آنکھوں کا تالا اتنا ہی مضبوط ہوگا. یہ علامت ہے. آپ جاننا چاہتے ہیں کہ میرے دل میں کتنی ایمان کی دولت ہے, اللہ کے تعلق کی کتنی دولت ہے, میں آپ کو ایک تھرمامیٹر دے رہا ہوں, آپ اندازہ لگا لیجئے کہ آپ نظر کی کتنی حفاظت کرتے ہیں. جتنی آپ نظر کی حفاظت کرتے ہیں اتنی اللہ کے تعلق کی دولت آپ کو حاصل ہے, اور جتنی کمی ہو رہی ہے اتنی آپ کی اللہ کے تعلق کی دولت کم ہے آپ کے پاس. بس سمجھ لیں, یہ خود ہی اندازہ لگا لیں. یہ تھرمامیٹر ہے آپ کے پاس, یہ معیار ہے, یارڈ اسٹک ہے آپ کے پاس, یہ یارڈ اسٹک ہے. آپ دیکھ لیں کس طرح آپ کتنے پانی میں ہیں. تو نظر کی حفاظت سڑکوں پر, بس اسٹاپس پر, ہوائی جہاز میں, بسوں میں, راستے میں, اور گھر میں آ کر, اور موبائل میں, گھر میں اپنی بھابھی سے, ممانی, چچی اور تائی, رشتہ داروں سے, خالہ زاد بہنوں سے, شرعی پردہ کرنا فرض ہے, فرض. یہ ہم کتنا کر رہے ہیں. اور جن بچیوں کے پھوپا ہیں وہ تو ہمارے دادا شیخ فرماتے تھے جو پھوپا, جن بچیوں کے وہ پھوپا ہیں وہ ان سے پردہ نہیں کرتے, پھوپا کر, حضرت فرماتے تھے, ہاں یہ حضرت فرماتے تھے, پھوپا کرتے ہوئے آ جاتے ہیں پردہ نہیں کرتے. اور خالو کا فرماتے تھے ہمارے دادا شیخ خالو کے بارے میں کہ جو خالو ہیں جن بچیوں کے, اور ان بچیوں سے وہ پردہ نہیں کرتے بالغ ہونے کے بعد. بالغ ہونے کے بعد جب وہ بچیاں بالغ ہو جائیں تو پردہ ضروری ہے ان سے. اب پردہ نہیں کرتے تو حضرت نے, حضرت مولانا شاہ راؤ الحق صاحب فرماتے تھے یہ بر وزن بھالو ہے, بھالو ریچھ کو کہتے ہیں بھالو, تو بر وزن بھالو ہیں یہ. تو شرعی پردہ ضروری ہے ساری. یہ تو ایسا ہے جیسے آپ ٹینک میں, یہ جو اوپر ٹینک ہوتا ہے اسے پانی چڑھایا اور نیچے سے نل کھول دیے تو پانی کتنی دیر ٹھہرے گا ٹینک میں. آپ نے تلاوت کر کے, نماز پڑھ کے, ذکر عبادت کر کے, رمضان کے روزے رکھ کر, تراویح پڑھ کر آپ نے نور چڑھا لیا اپنے دل میں, لیکن نگاہوں کا نل کھلا ہوا ہے یہاں سے وہ نور نکل رہا ہے, کانوں کا نل کھلا ہوا ہے یہاں سے وہ سارا وہ نکل رہا ہے, سب نکل رہا ہے. تو کیا رہ گیا, ساری محنت برباد ہو رہی ہے. تو بس بھائی نظر کی بہت سخت حفاظت کریں. کہہ دیں اپنی بہن سے, اپنی ہمشیرہ سے, اپنی والدہ سے کہلوا دیں آج سے ہم بھائی پردہ, شرعی پردے کا ہم نے ارادہ کیا ہے, اور بھائی یہ موبائل بند کر کے بیٹھا کریں, بھائی یہاں مجلس میں موبائل بند کر کے بیٹھا کریں, یہ بہت اس سے کوفت ہوتی ہے جب کسی کا موبائل بج جائے, تو اس سے احتیاط کریں کیونکہ اس سے توجہ منتشر ہوتی ہے. تو اپنی محرم خواتین سے کہلوا دیں کہ بھائی ہم نے ارادہ کر لیا ہے, اب فلاں ہماری مومانی, چچی, تایا زاد بہن وغیرہ سے آپ لوگ کہہ دیں کہ ہم پردہ کریں گے. ختم کریں تو صحیح, ہمت تو کریں. اگر اس حالت میں موت آ گئی تو کیا ہوگا, توبہ کیے بغیر. الامان الحفیظ, داڑھی اور ٹوپی کے ساتھ ہم نامحرم خواتین میں گھس جاتے ہیں, یہ بھی نہیں احساس ہوتا کہ کس چہرے کے ساتھ ہم اور کیا کام کر رہے ہیں ہم. تو بڑے بڑے اس پرچے میں بہت بڑے بڑے لوگ فیل ہیں, شرعی پردے کے پرچے میں بہت بڑے بڑے لوگ فیل ہیں, نہیں کرتے شرعی پردہ. اور حالانکہ کرنا چاہیے, اگر نہیں کریں گے تو کیسے صاحب نسبت کیسے بنیں گے, تعلق محلہ کیسے حاصل ہوگا. نماز بھی پڑھ رہے ہیں مگر تعلق محلہ نہیں ہے, मेहनत भी हो रही है उसके नतायज भी नहीं है। और पांचवा काम यह है कि अपने दिल की हिफाजत करें, दिल की हिफाजत। दिल में दिल की हिफाजत का तरीका बताता हूँ आपको। ख्वाजा साहब रहमतुल्लाह अलैह का शेर है, तबीयत की रौ जोर पर है तो रुक, वगरना ये सर से गुजर जाएगी, जरा देर को तू हटा ले ख्याल, चढ़ी है ये नदी उतर जाएगी। नदी चढ़ जाती है बरसात के मौसम में, फिर उतर जाती है जब बरसात का जमाना गुजर जाए। बस ये जरा देर को तू हटा ले ख्याल, दिल में किसी की हकारत, गुनाह के ख्याल, वसवसे, ये चीजें आ रही हो, आप अपने दिल का ध्यान किसी और तरफ कर लीजिए, किसी जायज दिलचस्प चीज में, हलाल चीज में अपने आप को मशगूल कर लें। और हलाल चीजें बहुत हैं, अल्लाह ने जो चीजें हलाल की हैं वो ज्यादा हैं, हराम तो चंद एक हैं। हलाल चीजों के मुकाबले में बहुत कम है हराम शुदा चीजें। इसलिए अल्लाह ताला ने जो उसलूब इख्तियार किया है ना कुरान करीम में, वो ये इख्तियार किया कि हराम चीजों को गिनवा दिया कि भाई ये चीजें हराम है, मतलब क्या हुआ, बाकी हलाल है, जो चाहो करो। حرمت عليكم الميتة والدم ولحم الخنزير وما أهل لغير الله به والمنخنقة والموقوذة والمتردية والنطيحة وما أكل السبع إلا ما ذكيتم وما ذبح على النصب وأن تستقسموا بالأزلام ذلكم فسق। حرام چیزیں گنوائی، یہ چیزیں حرام ہیں میرے بندو، باقی سب کی سب حلال ہیں، جاؤ جو چاہو کرو، खाओ इस्तेमाल करो, कुलु वशरबू, खाओ पियो इस्तेमाल करो नेमतों को, हराम कम है, लिहाजा उन हराम को गिनवा दिया, ये इनसे बचना, बाकी सब करो जो चाहो करो। हमारे हजरत फरमाते थे भाई गुनाह मत करो बाकी सब कुछ करो, फरमाते थे हजरत ने फरमाया गुनाह मत करो बाकी सब कुछ करो, जो जी चाहे करो, गुनाह मत करो बाकी जो जी चाहे करो, जो जी चाहे करो। ये वही मुस्बत पहलू जो मैंने आज बयान किया है ना, ये वही मुस्बत पहलू है। देखें कितने आसान अल्फाज में दीन को कितना आसान बना दिया है, भाई गुनाह मत करो बाकी सब कुछ करो, जो जी चाहे करो। तो दिल में गंदे ख्यालात ना पकाएं, जब गंदे ख्यालात आने लगे तो आप किसी अच्छी चीज में मशगूल हो जाइए, अपने अम्मा अब्बा के पास जाके बैठ जाए, कोई किताब पढ़ लें, तस्बीहात पढ़ लें, और नेक दोस्तों के पास चले जाएं, कुरान की तिलावत कर लें, दुरूद शरीफ पढ़ लें, कोई भी जायज चीज में, किसी भी जायज चीज में अपने आप को मशगूल कर लें। हमारे हजरत तो मिजान फरमाते थे अपनी अहलिया के साथ चाय बनाने में और टमाटर और सब्जी काटने में मशगूल हो जाओ, वहां मशगूल हो जाओ। तो कुछ तो करो ये गंदे ख्याल से बचने के लिए, बस। लेकिन ये चीज मिलती है किसी, मगर दौलत ये मिलती है कहाँ से, हजरत के इशारे, मगर दौलत ये मिलती है कहाँ से, बताऊं मैं मिलेगी ये जहाँ से, ये मिलती है खुदा के आशिकों से, दुआओं से और उनकी सोहबतों से। वो शाहे दो जहाँ जिस दिल में आए, मजे दोनों जहाँ से बढ़ के पाए, ये दौलत दर्द अहले दिल की अख्तर, खुदा बख्शे जिसे उसका मुकद्दर। اللہ سبحانہ و تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و